यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ़ बनाउँदै सांस्कृतिक एवं पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। दुवै देश मिलेर विश्वभर बुद्धको सन्देश पुर्याई विश्व शान्तिको मार्ग निर्देश गर्नुपर्नेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जोड़। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी। हालसम्म 219 बढ़ी स्थानको मतपरिणाम सार्वजनिक र उत्तर कोरियामा कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि नियन्त्रणका लागि सेना परिचालन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ़ बनाउँदै सांस्कृतिक एवं पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने बताउनु भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा लुम्बिनीमा आयोजित 2566 बुद्ध जयन्तीको विशेष समारोहमा प्रधानमन्त्री देउवाले बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एक आपसमा जोड्ने बौद्ध परिपथ विकास गर्न नेपाल र भारत प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
भारतका प्रधानमन्त्री श्री मोदी युएस भ्रमणले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा थप परिचित तुल्याउन योगदान पुर्याउने भन्ने विश्वास दिएको छु। यस पूर्व उहाँबाट भएका जनकपुर, मुक्तिनाथ, पशुपतिनाथ लगायतका नेपालका पवित्र तीर्थस्थलहरूको भ्रमणबाट दुई देशका जनता बीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनका लागि साथै ती क्षेत्रहरूमा भारतीय पर्यटकहरूको संख्या उल्लेख रूपमा वृद्धि हुन मद्दत गरेको छ। यसका लागि म प्रधानमन्त्री मोदीजीप्रति आभार व्यक्त गर्न चाहन्छु। उहाँको यस भ्रमणले हाम्रो दुई देश बीच ऐतिहासिक कालदेखि नै रहँदै आएको सामाजिक, धार्मिक, सांस्कृतिक परम्परागत सम्बन्धलाई थप प्रकार मजबुत बनाउँछ भन्ने कुरामा उपस्थित छु। बौद्ध बुद्ध आफ्नो उदात्त चिन्तन एसोसिएसनद्वारा नेपाल र भारतलाई अत्यन्त नजिकबाट जोड्नु भएको छ। दुवै देशका नागरिकहरूका लागि बौद्ध बुद्ध उत्तिकै सिद्धे वन्दनीय हुनुहुन्छ। उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकहरूलाई नजिकबाट प्रभावित पारेको छ।
प्रधानमन्त्री देउवाले नेपाल र भारत बीच बुद्धिष्ट सर्किट बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै त्यसले लुम्बिनीबाट बोधगया, कुशीनगर र सारनाथलाई एक आपसमा जोड़ी विश्वभरका बौद्ध मार्गीलाई बुद्धको जीवनसँग अवगत गराउने बताउनुभयो। प्रधानमन्त्री देउवाले मुक्तिनाथ, पशुपतिनाथ लगायतका नेपालका तीर्थस्थल र सांस्कृतिक सम्पदाहरूको उल्लेखनीय संख्यामा भारतीय तीर्थयात्रीहरूले दर्शन गरेर तिनको महत्व बढ़ाएको पनि उल्लेख गर्नुभयो।
सम्बन्धलाई अझ मजबुत बनाउँदै जैजन उपायहरूको सम्बन्धमा मोदी र मैले आज फलदायी साथी गरेका छौँ। सांस्कृतिक एवं पर्यटनका क्षेत्रमा हाम्रो सबैलाई अझ दृढ बनाउनुका साथै भगवान बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एक आशमा जोड्ने बुद्धिस्ट सर्किट विकास गर्न हामी प्रतिबद्ध छौँ। नेपालको लुम्बिनीलाई भारतको बोधगया, सारनाथ र कुशीनगरसँग एक आपसमा जोड्ने यस्तो सर्किटले नेपाल र भारत बीच सांस्कृतिक पर्यटनको प्रवर्धन क्षेत्रमा अत्यन्त सकारात्मक योगदान पुर्याउनेछ। यसले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई नेपाल र भारतमा रहेको भगवान बुद्धको जीवनसँग जोडिएका महत्वपूर्ण स्थलहरूको पूर्णमा आउनु उत्प्रेरित गर्नेछ। भर्खरै निर्माण भएको सम्पन्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अनि लुम्बिनीमा भारतीय विश्वका सम्पूर्ण विश्वबाट अनि ठूलो संख्यामा पर्यटक तीर्थयात्रीलाई स्वागत गर्न उत्सुक छु।
प्रधानमन्त्री देउवाले भूकम्प, कोरोना महामारी लगायतका संकट तथा नेपालको विकासका लागि भारतले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्ने अवसर प्राप्त हुनु आफ्ना लागि अविस्मरणीय रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले नेपाल र भारत बीच साझा आस्था, विश्वास र प्रेम भएकाले दुवै देश मिलेर संसारभर भगवान बुद्धको सन्देश पुर्याई विश्वलाई शान्तिको दिशा निर्देश गर्नुपर्ने बताउनुभयो।
ये साझी विरासत, ये साझी संस्कृति, ये साझी आस्था और ये साझा प्रेम, यही हमारी सबसे बड़ी पूंजी और ये पूंजी जिस समृद्ध होगी, हम उतने ही प्रभावी ढंग से साथ मिलकर दुनिया तक भगवान बुद्ध का संदेश पहुंचा सकते हैं, दुनिया को दिशा दे सकते हैं। आज जिस तरह की वैश्विक परिस्थितियां बन रही उसमें भारत और नेपाल की निरंतर मजबूती होती मित्रता, हमारी घनिष्ठता संपूर्ण मानवता के हित का काम करेगी।
भारतका प्रधानमन्त्री मोदीले हजारौं वर्षदेखिको नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई जोगाउन नेपाल भारतले एक आपसमा काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। बुद्ध सबैको र सबैका लागि भएको भन्नुहुँदै प्रधानमन्त्री मोदीले बुद्ध मानवताको बोध, शोध, विचार, संस्कार, उपदेश तथा मानवताको ज्ञानको अनुभूति भएको उल्लेख गर्नुभयो।
नेपाल यानी दुनियाँको सबसे उच्चो पर्वत सागरमाथाका देश, नेपाल यानी दुनिया के अनेक पवित्र तीर्थों, मंदिरों और मठों का देश, नेपाल यानी दुनिया की प्राचीन सभ्यता संस्कृति को सहज कर रखने वाला देश, नेपाल आउदा मलाई कुनै राजनीतिक भ्रमण भन्दा अलग आउदा ते आध्यात्मिक अनुभूति हुन।
प्रधानमन्त्री मोदीले त्यस अवसरमा दुवै देशका प्रधानमन्त्रीले इण्डिया बुद्धिष्ट कल्चर र हेरिटेजको पनि शिलान्यास गरेको जानकारी गराउनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले बुद्धको सन्देशलाई विश्वभर पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनुभएका मन्त्री आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै भारत लगायत विभिन्न देशका धार्मिक पर्यटकका लागि सहज हुने उल्लेख गर्नुभयो। प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा हिजो लुम्बिनीमा भएको द्विपक्षीय वार्तापछि 490 मेगावाट क्षमताको अरूण चौथो जलविद्युत आयोजना निर्माण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुवै देशका प्रधानमन्त्री र प्रतिनिधि मण्डलका सदस्यहरूको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय ऊर्जा उत्पादक संस्था एसजेभीएनका अध्यक्ष नन्दलाल शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। त्यसै गरी प्रधानमन्त्री द्वयको उपस्थितिमा अन्य पाँचवटा समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। सभामुख अग्निप्रसाद सापकोटाले आज शुरू हुने संघीय संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले संचालन गर्न राजनैतिक दलहरूलाई अपील गर्नु भएको छ। आज बस्ने बैठकको तयारीबारे हिजो सभामुख सापकोटाले नयाँ बानेश्वर स्थित संसद भवन बैठक कक्षको निरीक्षण समेत गर्नुभएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया सहित आयुक्तहरूले विभिन्न महानगरपालिका सहित स्थानीय तहका मतगणना स्थलमा हिजो अवलोकन निरीक्षण गरी निर्देशन दिनुभएको छ। प्रमुख आयुक्त थपलिया हिजो मोरङको विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुन्दर हरैचा नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिका, दुहवी नगरपालिका र गढ़ी गाउँपालिकामा गणना कार्यमा पुग्नु भएको थियो। अवलोकनका क्रममा प्रमुख आयुक्त थपलियाले त्यहाँ स्थित राजनैतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकारी, कर्मचारी, संचारकर्मी लगायतसँग परामर्श गर्नुभई गणना कार्य छिटो गराउन सबैतिरबाट आएको सुझाव ग्रहण गर्दै त्यसै बमोजिम छिटो गर्न गराउन निर्देशन दिनुभयो। उहाँले आयोगका तर्फबाट जनशक्ति र वित्तीय प्रबन्धका लागि कुनै कमी हुन नदिइने भएकाले जेठ 5 गते अगाडि नै मतदान सम्पन्न गराउन आग्रह गर्नुभएको थियो। प्रमुख आयुक्तको निर्देशन बमोजिम मोरङ र सुनसरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट समूहगत रूपमा आवश्यक जनशक्ति खटाई छिटो मतगणना सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता भएको थियो। भ्रमणकै क्रममा गत वैशाख 30 गते रातीदेखि शुरू भई बीचमा विवादका कारण गणना स्थगित भएको रंगेली नगरपालिकामा प्रमुख आयुक्त थपलियाकै उपस्थितिमा दल र प्रतिनिधि समेत छलफल गरी हिजै बेलुकी 5 बजेदेखि गणना पुनः सञ्चालन गराइएको थियो। स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा हालसम्म 219 भन्दा बढ़ी पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। प्राप्त पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसले 103, नेकपा एमाले 59, नेकपा माओवादी केन्द्रले 45, नेकपा एकीकृत समाजवादीले 4 र अन्यले 8 स्थानमा प्रमुख अथवा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ। यसै गरी वडा अध्यक्ष पदमा नेपाली कांग्रेस 1421, नेकपा एमाले 1086, नेकपा माओवादी केन्द्र 604, नेकपा एकीकृत समाजवादी 87 र अन्य 261 गरी 3459 जना विजयी भएको निर्वाचन आयोगले जनाएको छ। गोर्खा जिल्लाको भीमसेन गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका लोकप्रसाद बन्जारा निर्वाचित हुनु भएको छ। बन्जाराले 5,651 मत प्राप्त गरी निर्वाचित हुनु भएको छ। उपाध्यक्षमा नेपाली कांग्रेसका अमृता अवस्थी भट्ट 5,147 मत प्राप्त गरी निर्वाचित हुनु भएको छ। धनगढ़ी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वार गोपाल हमालले 5,523 मत प्राप्त गरी अग्रता लिइरहनु भएको छ। रोल्पाको रुन्टीगढ़ी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ। गैराती सम्पन्न मतगणनाको परिणाम अनुसार रुन्टीगढ़ी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका जनक पुनले 4,391 मत प्राप्त गरी विजयी हुनुभयो। त्यसै गरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सरिता केसीले 4,337 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा निर्वाचित हुनुभएको छ। पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएका शर्माले 3,601 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका दिलीप कुमार पुन 3,682 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। निसीखोला गाउँपालिकामा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका सूर्यबहादुर घरती 5,511 मतसहित निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर घरती मगर 5,000 मतसहित विजयी हुनुभएको छ। बाराको परवानीपुर गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार राम क्षेत्री पटेल र उपाध्यक्ष पदमा सुगन्धी देवी कानु निर्वाचित हुनुभएको छ। प्युठानको प्युठान नगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वार विजयी हुनुभएको छ। प्युठान नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विष्णु योगी र उपप्रमुखमा नेपाली कांग्रेसका देवेन्द्र वर्मा निर्वाचित हुनुभएको हो। उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगर 4,188 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसका भूपेन्द्र थापा 3,699 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। बैतडीको पाटन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गौरी सिंह रावल 6,869 मतसहित निर्वाचित हुनुभएको छ। उपप्रमुखमा नारायण भण्डारी उपप्रमुखमा बोहराले एमालेका हरू भट्टलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन्। गैराती अबेर सम्पन्न मत परिणाम अनुसार नेपाली कांग्रेसका शम्भु गिरीले 5,667 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। उपाध्यक्ष पदमा नेपाली कांग्रेसकै पीमा खड्काले 4,779 मतसहित विजयी हुनुभएको छ। बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार सन्तोष प्रकाश जोशी निर्वाचित हुनुभएको छ। स्थानीय तह निर्वाचन अन्तर्गत रसुवाको उत्तर गया गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेद्वार माधव प्रसाद अर्याल 2,999 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेकै चमेली गुरूङ 3,134 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापा मगर निर्वाचित हुनुभएको छ। त्यसै गरी सिन्धुलीको हरिहरपुरगढ़ी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार बज्रध्वज वाइवा निर्वाचित हुनुभएको छ। सिन्धुलीको घ्याङलेक गाउँपालिकामा नेपाली कांग्रेसका जगत भोलन अध्यक्षमा निर्वाचित हुनुभएको छ। तनहुँको आबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार निर्वाचित हुनुभएको छ। गाउँपालिकाको अध्यक्षमा माओवादीका शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित हुनुभएको हो। जाजरकोटको शिवालय गाउँपालिकामा नेपाली कांग्रेसका शेरबहादुर शाही र उपाध्यक्षमा माओवादी केन्द्रका गीता शाही निर्वाचित हुनुभएको छ। रोल्पाको लुङरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ। गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भरत कुमार थापाले 4,596 मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकै दिलकुमारी गुरूङले 4,360 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ब्रिजहाङ आङदेम्बे निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुर सिंह नेमाङ निर्वाचित हुनुभएको छ। कपुरकोट गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेद्वारहरू निर्वाचित भएका छन्। गठबन्धनबाट एकीकृत समाजवादीका दुर्गा बहादुर पुन 3,160 मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ भने माओवादी केन्द्रका प्रकाश भण्डारीले 3,240 मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नेकपा एमालेका नेता मदन भण्डारी र जीवराज आश्रितको 29 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 2050 साल जेठ 3 गते आजकै दिन चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा एमाले विभिन्न कार्यक्रम गर्दै आएको छ। दिवसको अवसरमा तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदन नगर बल्खुमा माल्यार्पण कार्यक्रम आयोजना गरिने नेकपा एमाले जनाएको छ। गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। यसै क्रममा बेलडागी कञ्चनपुरको बेलडागी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरीश चन्द्र राणा निर्वाचित हुनुभएको छ। बेलडाङ्गी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिनाथ निर्वाचित हुनुभएको छ। पाँच थरको तुम्बेवा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका खड्ग सुन्दर साम्बाहाम्फे निर्वाचित हुनुभएको छ। डोटीको पूर्वी चौकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामप्रसाद उपाध्याय 5,133 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसकै पशुपति खड्का 4,724 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश बहादुर थापा 2,846 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका मीना कुमारी खड्का 2,683 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। मुगुको कारमारुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार छिरिङ क्याप्ने लामाले 1,571 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा एमालेका छिरिङ फुटिक लामा 1,561 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। पाँच थर जिल्लाको फालेलुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीर विक्रम थामसुहाङ निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्र हाङ जवेगु निर्वाचित हुनुभएको छ। बैतडीको मेलौलीको प्रमुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द 3,096 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उपप्रमुखमा नेपाली कांग्रेसका पार्वती बोहराले 2,927 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। बैतडीकै सिगास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी 3,439 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेका धाना धामीले 2,939 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। ताप्लेजुङ जिल्लाको मिकुवा खोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर कार्की निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा माओवादीका डण्डु शेर्पा निर्वाचित हुनुभएको छ। डाङको राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित हुनुभएको छ। अध्यक्षमा शरद बुढाथोकी 3,980 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा धनपति यादव 3,836 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यस्तै उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुंगराज विक 1,787 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। सल्यानको शारदा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रकाश भण्डारी 6,127 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै सुस्मिता सापकोटा सुनारले 5,380 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित हुनुभएको छ। हिमा गाउँपालिकाको अध्यक्षमा लक्ष्मण शाहीले 1,872 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसकै सुर्पना शाही 1,518 मतका साथ निर्वाचित हुनुभएको छ। सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजाबाबु यादव 4081 मत प्राप्त गरी निर्वाचित हुनु भएको छ। सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राम आश्रय शाह 4477 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकै अकली सहनी 4504 मतका साथ निर्वाचित हुनुभएको छ। गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाण्डु महानगरपालिकाको मतगणना जारी रहेको छ। काठमाण्डु महानगरपालिकाको पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह 9605 मतका साथ अग्रस्थानमा हुनुहुन्छ। त्यसै गरी नेकपा एमालेका केशव स्थापितले 5104 मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सृजना सिंहले 4483 मत प्राप्त गर्नुभएको छ। यसै गरी काठमाण्डु महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेका सुनिता डंगोलले हालसम्म 6557 मत प्राप्त गर्नुभएको छ भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले 1855 मत प्राप्त गर्नुभएको छ। मुलुकमा रहेका 6 महानगरपालिका मध्ये ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले 7217 मतसहित अग्रता लिइरहनु भएको छ भने उहाँलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले 3083 मतले पछ्याइरहनु भएको छ। उपप्रमुख पदमा माओवादी केन्द्रका बाबु राजा बज्राचार्यले 1916 मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मञ्जली साकेले 3674 मत प्राप्त गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब आर्थिक समाचार।
ऊर्जा मन्त्रालयले आगामी आर्थिक वर्षभित्रमा देशमा 750 मेगावाट विद्युत व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारणमा थप्ने गरी विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका प्रवर्धकहरूबाट राष्ट्रिय प्रणालीमा 750 मेगावाट विद्युत जोड्ने लक्ष्य आगामी बजेटका लागि प्रस्ताव गरेको हो। प्रस्तावित लक्ष्य बमोजिम नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मार्फत निर्माणाधीन रसुवागढ़ी जलविद्युत आयोजना, माथिल्लो सान्जेन लगायतका आयोजनाहरू निर्माण गरिसक्ने प्रस्ताव छ। त्यसै गरी मन्त्रालयले आगामी 2 नेपालका सबै घरधुरीहरूमा विद्युतको पहुँच पुर्याउने, आगामी वर्षमा मात्रै 25,000 घरधुरीमा विद्युत सेवा पुर्याउने र 22,000 हेक्टर क्षेत्रफलमा सिंचाईको सुविधा पुर्याउने लगायतका कार्यक्रमहरू प्रस्ताव गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता सहसचिव मधु प्रसाद भेटुवालले जानकारी दिनुभयो। मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि समग्रमा करिब 125 रूपियाँ जतिको बजेट प्रस्ताव गरेको पनि प्रवक्ता भेटुवालले बताउनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब एउटा अन्तर्राष्ट्रिय समाचार। कोरियामा कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि कोरोना नियन्त्रणका लागि राष्ट्रपति किम जोङ उनले देशभर सेना परिचालन गर्नुभएको छ। उत्तर कोरियामा करिब 12,00,000 मानिस कोरोना संक्रमित ज्वरोको लक्षणका कारण बिरामी परेको बताइएको छ। त्यहाँ हिजो मात्रै 8 मृत्यु भएको छ। कोरोना संक्रमण बढ़न थालेपछि उत्तर कोरियामा लकडाउन गरिएको छ। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङ सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस, वर्षा 3.1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ़ बनाउँदै सांस्कृतिक एवं पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। दुवै देश मिलेर विश्वभर बुद्धको सन्देश पुर्याई विश्व शान्तिको मार्ग निर्देश गर्नुपर्नेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जोड़। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी। हालसम्म 219 बढ़ी स्थानको मत परिणाम सार्वजनिक र उत्तर कोरियामा कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि नियन्त्रणका लागि सेना परिचालन। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।